الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقال تعالى: وما من دابة في الأرض إلا على الله رزقها ويعلم مستقرها ومستودعها، كل في كتاب مبين. صدق الله العظيم. آج کا انسان یہ سمجھتا ہے کہ میں جب تک کوئی کاروبار نہیں کروں گا، ملازمت نہیں کروں گا، اعلیٰ تعلیم کی ڈگری حاصل نہیں کروں گا، مجھے روزی نہیں ملے گی، اور اسی یقین کے بعد وہ اپنی ساری توانائیاں ان چیزوں کے حصول میں لگاتا ہے، نہ صرف اپنی بلکہ اپنی اولاد کے لیے بھی، کیونکہ اس کا یقین ہے جو دل کے اندر گھس گیا ہے، معاشرے کو دیکھتے ہوئے، ماحول کو دیکھتے ہوئے، اور ذرائع ابلاغ کے اثرات کے تحت وہاں یہی سکھلایا جا رہا ہے، وہاں یہی بتلایا جا رہا ہے کہ بھائی یہ ڈگری اور یہ ڈگری اور یہ تعلیم اور یہ چیز اور یہ چیز. یہ بات اچھی طرح سمجھ لینی چاہیے کہ تعلیم ایک چیز ہے اور ہنر ایک چیز ہے. توجہ یہاں رکھیں، تعلیم ایک چیز ہے اور ہنر ایک چیز ہے. تعلیم تو دینی علوم کا نام ہے، اس کے متعلق آتا ہے علم حاصل کرو، محض سے لحد تک، ماں کی گود سے قبر کی گود تک، قبر تک. اب یہ علماء کرام جانتے ہیں کہ یہ حدیث شریف کس درجے میں ہے، ہم نے تو بڑوں سے یہ سنا کہ یہ حدیث ہے. اور یا علم حاصل کرو خواہ چین جانا پڑے، ہے نا، اس طرح کے جو بھی علم کے متعلق حضرت صلی اللہ علیہ وسلم نے تاکید فرمائی ہے، وہ دراصل دینی علوم کے متعلق، جائز ناجائز، حرام حلال، پاکی ناپاکی وغیرہ وغیرہ. کیونکہ جب تک یہ چیز معلوم نہیں ہوگی تو اس کا کوئی عمل عمل نہیں ہے، نہ پاکی کا کچھ پتہ، نہ وضو کا کچھ پتہ، نہ عبادات کا کچھ علم. تو جہل یہ ہے، اصل جہل جو ہے وہ یہ ہے کہ ان چیزوں کے متعلق، عقائد اللہ کے متعلق، جل جلالہ کے متعلق کیا عقیدہ ہونا چاہیے، اللہ کی ذات و صفات کیا ہیں، آج صلی اللہ علیہ وسلم کی صفات کیا ہے، آسوس کا مرتبہ کیا ہے، تو یہ سارے جو علوم جن کے متعلق تاکید فرمائی ہے وہ دراصل وہ علم ہے جس کی فضیلت فرمائی، بیان فرمائی کہ جو شخص علم حاصل کرنے کے لیے نکلتا ہے تو فرشتے اس کے اعزاز میں پر بچھاتے ہیں اور ساری مخلوق اس کے لیے دعا کرتی ہے، یہاں تک کہ دلوں کی چوٹیاں اور سمندر کی مچھلیاں تک اس کے لیے دعا کرتی، دعا وقتی مقصد. تو آج جو علم کا نام لیا جاتا ہے اس کو بہت اچھی طرح سمجھ لینا چاہیے کہ یہ علم نہیں ہے بلکہ یہ ہنر ہے. جو معاشرے میں جو علوم رائج ہیں یہ کیا ہے؟ ہنر. ڈاکٹری کا ایک ہنر، इंजीनियरिंग का एक हुनर, वकालत का एक हुनर, बिजनेस का एक हुनर जिसको MBA कहते हैं, और इस तरह से दीगर जो भी चीजें हैं, तो वो ये हुनर के दर्जे में है और इन्हें बस हुनर के दर्जे ही में रखना चाहिए। इन पर वो फजीलतें लागू मत कीजिए जो अल्लाह के और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने असल उलूम के ऊपर रखी। आज हम गलतफहमी से इन पर वो फजीलतें चलाना शुरू कर देते हैं लोगों को, या उस पर वो फिट करना शुरू कर देते हैं, है ना। और वहां लिखा होता है किसी ऐसे इदारे में ये इल्म हासिल करो चाहे तुम्हें चीन जाना पड़े वगैरह वगैरह। तो बहरहाल इतराज कर रहा हूं कि ये यकीन इस वक्त दिल में है कि जब तक ये हम चीजें हासिल नहीं करेंगे, यानी कारोबार, ये हुनर और इस तरह की दीगर चीजें, मुलाजमत वगैरह वगैरह वगैरह, उस वक्त तक हम बनेंगे नहीं, उस वक्त तक हम हमारे पास माल नहीं आएगा, उस वक्त तक हमें रोजी नहीं मिलेगी। ये अकीदा बना हुआ है ना भाई, ये इस वक्त हमारे माशरे का ये अकीदा बना हुआ है, और इसके लिए जहां तोड़ मेहनत हो रही है। अभी बच्चा पैदा भी नहीं हुआ कि स्कूल में दाखिला उसका नाम लिखा दिया गया, यहां तक नौबत आ चुकी है, और वो बेचारा 2.5 साल का नहीं हुआ या 2.5 साल की नहीं हुई कि उसको स्कूल भेजना शुरू कर दे। आप थोड़ा सा अगर अपनी नजर को दुरुस्त फरमाएं तो 2.5 साल की क्या उम्र होती है, और क्या ये उस बच्चे पे जुल्म नहीं है? अभी उसकी नशोनुमा की उम्र है, अभी उसकी जिस्मानी सेहत हासिल करने की उम्र है, अभी उसके खेलने कूदने की उम्र है, तो उसे उस उम्र से ही सुबह उठाते हैं और जो है तैयार करके और स्कूल भेज दिया जाता है या ऐसे इदारों में भेज दिया जाता है। अब और बात है कि वहां जाके उसको खेलकूद में लगाते हैं शुरू में, लेकिन एक वबा, मैं वबा का लफ्ज इस्तेमाल कर रहा हूं यहां, गौर फरमाइएगा, ये चल पड़ी है कि जो अच्छे इदारे शुमार किए जाते हैं जहां पे बड़ी मोटी मोटी फीसें ली जाती हैं, वहां पर ये, और तो और बच्चे का दाखिला तो अपनी जगह, बच्चे के वालदैन का इंटरव्यू हो रहा है, बच्चे के वालदैन से इंटरव्यू करते हैं, और सिर्फ ये किताब हमारे स्कूल का स्टैंडर्ड है ये, आगे क्या होना है वो तो अल्लाह को मालूम है। तो ये हमारा अलमिया है कि हम इस यकीन के बलबूते पर, इस यकीन के खातिर अपने बच्चों को इस उम्र में स्कूल भेजना शुरू कर देते हैं। जैसा मैंने अर्ज किया कि चूंकि ये हुनर है, इल्म नहीं है, अगर कोई सही इल्म के लिए ऐसी मेहनत किया करता तो एक बात भी थी, समझ में आती थी, लेकिन चूंकि ये इस वक्त माशरे में इतना राइज हो चुका है कि मुझ जैसा आदमी, कोई भी शख्स अगर इस पर आवाज उठाए या ये बात करे तो कहेंगे ये तो दखलअंदाज़ी आदमी है, कोई दुनिया कहां से कहां पहुंच गई है, और आजकल के बच्चे तो पता नहीं इतनी सी उम्र में क्या कुछ सीख जाते हैं, और ये कह रहे हैं कि 2.5 साल में स्कूल भेज रहे हैं, आप तरकीब कर रहे हैं उस पर। लेकिन आप अगर इसको उस बच्चे की सेहत के एतबार से देखेंगे तो आप मेरी बात की तारीफ करेंगे। अब करने का मुद्दा मेरा तो खैर दूसरा है, वो ये है कि हम इतनी सख्त मेहनत करते हैं इस अपने गलत यकीन के बाद कि हमारा बच्चा आला तालीम हासिल कर ले, आला हुनरमंद इदारे में दाखिला हो जाए वगैरह वगैरह, या कोई कारोबारी है तो वो अपने बच्चे को कारोबारी एतबार से मेहनत कराता है, कोई और शोबे का है तो उस शोबे के एतबार से मेहनत कराता है, और अगर सिर्फ मेहनत कराया जाता, यकीन दुरुस्त होता तो किसी हद तक ये बात काबिले बर्दाश्त भी थी, जिसको हम कहते हैं एक्सेप्टेबल वो भी थी कि ठीक है भाई, यकीन तो ये नहीं है, लेकिन क्योंकि मेहनत करने का हुक्म है कि मेहनत करो, किसलिए मेहनत कर रहे हैं, یقین نہیں ہے یہ. تو اصل بات بھی دوستو یہی ہے کہ یہ چیزیں پلنے میں معین و مددگار تو ہو سکتی ہیں لیکن لازمی نہیں ہے, کمپلسری نہیں ہے. اس لیے کہ اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرما دیا ہے. ابھی جو آیت شریفہ میں نے تلاوت کی ہے اس کا مفہوم یہی ہے کہ اللہ تعالی نے کوئی جاندار دنیا میں نہیں بھیجا مگر اس کے رزق کا انتظام نہیں کر لیا, نہیں فرما لیا, اور اس کے زیادہ ٹھہرنے کی جگہ یا کم ٹھہرنے کی جگہ کا علم اس کو ہے. اور یہ ساری باتیں لوح محفوظ میں لکھی ہوئی. دیکھیے اللہ تو یہ فرما رہے ہیں کہ دنیا میں آدمی ہے آیا اور اس کا رزق پہلے آ گیا, رزق پہلے آ گیا اس کا, اس کی جو وہ ہے تخلیق جو ہے وہ بعد میں ہو رہی ہے. رزق کا اللہ نے لوح محفوظ میں لکھ دیا ہے کہ اس کو رزق کو ملنا ہے. حدیث میں آتا ہے کہ آدمی کی طرف اس کا رزق ایسے آتا ہے جیسے پانی ڈھلوان میں آتی ہے, اوپر ڈالیں گے کہاں جائے گی, نیچے آئے گی نا, ڈھلوان میں آتی, نشیب میں آتی, آہستہ آتی تیز آتی ہے, تیز آتی ہے. ایسے رزق آتا ہے آدمی کا. اور اللہ تعالی نے جو رزق جس رزق پہ وعدہ ہے کہ رزق دیا جائے گا, برکت والا رزق ملے گا, دیکھیے وہ کس پہ مل رہا ہے. ہم تو سمجھ رہے ہیں کہ ڈگری پہ مل رہا ہے, ہم تو سمجھ رہے ہیں عہدوں پہ مل رہا ہے, ہم تو سمجھ رہے ہیں کاروبار پہ مل رہا ہے, لیکن اللہ کیا فرما رہے ہیں, ومن یتق اللہ یجعل له مخرجا ویرزقہ من حیث لا یحتسب. جو تقوی کے ساتھ رہے گا, جو متقی ہوگا, اسے ہم بے حساب دیں گے, یعنی حیث لا یحتسب, بغیر حساب دیں گے. اور آگے حساب ارشاد فرما دیا, ومن یتوکل علی اللہ فہو حسبہ ان اللہ بالغ امرہ قد جعل اللہ لکل شیء قدرا. جس نے اللہ پہ توکل کیا آگے اس کی صفت بیان فرما دی. ترغیب کیا دی جا رہی ہے, اللہ تعالیٰ کیا بیان فرما رہے ہیں, ہمیں اللہ نے بنایا بھائی, اللہ نے دنیا میں بھیجا ہے اور وہ ہمارے عقیدے کو بتلا رہے ہیں, ہمیں عقیدہ سکھلا رہے ہیں. جو یہ غیروں کی سازش نے ہمارے عقیدے کو بگاڑ دیا ہے اور اس کشمکش میں لگا دیا ہے, اور اس میں آدمی نہ حرام دیکھ رہا ہے, نہ حلال دیکھ رہا ہے, نہ اپنا دیکھ رہا ہے, نہ پرایا دیکھ رہا ہے, اور ایک دوڑ میں لگ گیا ہے, مارا ماری چل رہی ہے, اس کی جو ہے تصحیح وہ تو اللہ نے آج سے 14 سال پہلے فرما دی. اپنی پیارے نبی صلی اللہ علیہ وسلم کے اوپر اپنا پاک کلام نازل فرما کر یہ سکھلا دیا کہ رزق جو ملے گا وہ ملے گا تقوی سے, اور تقوی سے کیسا رزق ملے گا, بے حساب ملے گا, بغیر گنتی والا ملے گا, برکت والا ملے گا. آج جو ہم رزق کماتے ہیں تو کیا ہے, جی پورا نہیں پڑ رہا, ایک صاحب 1,00,000 روپے تنخواہ پورا نہیں پڑ رہا, 1,50,000 تنخواہ پورا نہیں پڑ رہا, ماشاءاللہ لوگوں کی تنخواہیں 8-8 لاکھ 10-10 لاکھ ہو گئی اس وقت آپ کے معاشرے میں, پورا نہیں پڑ رہا. اور بازے ہیں ہم نے 15,000 20,000 اور ماشاءاللہ پورا بھی پڑ رہا ہے, اور پورا بھی پڑ رہا ہے, کیسا پڑ رہا ہے کہ اس کے ساتھ ساتھ عمرہ بھی ہو رہا ہے, حج بھی ہو رہا ہے. وہ کون سی جماعت ہے, کوئی ہمارے مدارس کی جماعت ہے, یہ ہمارے طلبہ کی جماعت ہے, یہ ہمارے علماء کی جماعت ہے, یہ ہمارے مؤذنین کی جماعت ہے, یہ ہمارے अइम्मा किराम की जमात है, आप इनकी तनख्वाहें इनके वो मालूम करें तो यही मिलेगा, बल्कि शायद इससे भी कम है? इससे भी कम। और देखो माशाल्लाह कैसी बरकत है, है? कि ना सिर्फ दुनियात अल्लाह पूरी फरमा रहे हैं बल्कि अपने घर भी बुलाते हैं। वजह क्या है? वजह साफ जाहिर है कि ये हजरात अमूमन मुत्तकीन हैं, सालिहीन हैं और अल्लाह के काम में लगे हुए। इन तंसुरुल्लाह यंसुरकुम व यसब्बित अक़दामकुम, तुम अल्लाह का काम करो अल्लाह तुम्हारा काम करेंगे, तुम अल्लाह की मदद करो अल्लाह तुम्हारी मदद करेंगे और दुश्मनों के मुकाबले में तुम्हारे कदम जमा देंगे। जगह जगह यही अकीदा सिखलाया गया है कि तक्वा से रिज्क है, और ऐसे चाहे कितना ही कमा ले ना तो पेट भरेगा और ना रूह सैराब होगी। आज सल्लल्लाहु अलैहि वसल्लम ने सुना है ना भाई, ये बार बार सुनते हैं, ये बहुत मशहूर हदीस है कि फरमाया कि बनी आदम को अगर एक वादी सोने की मिल जाए तो वो दूसरे वादी की तमन्ना करेगा। वादी कहते हैं दो पहाड़ों के दरमियान की जगह, कितना सोना होगा सोचें, हमारी फितर बयान हो रही है इंसानों की। ये तो अल्लाह मियां हमें सीधा रखते हैं डंडे लगा लगा करके और बीमारियां डाल के और दीगर परेशानियां डाल के और वगैरह वगैरह, नहीं तो हम अल्लाह माफ करो फिरौन बन जाए, है ना। और ये फुजला उजला हमारे जिस्म से अगर नहीं निकलता होता है तो हम बिल्कुल ही बन चुके होते। ये अल्लाह ने हमें अपनी औकात दिखाई है कि तुम्हारी ये औकात है, और इस पर भी हम पता नहीं क्या कुछ अपने आप को समझते हैं। बाथरूम में जाओ तो फिर समझ में आएगा कि तुम्हारी हकीकत क्या है, जो लोगों के सामने तुरम खानी करते हो और दूसरों को हकारत की निगाह से देखते हो और अपने आप को न मालूम क्या समझते हो, चाहे वो क्या हसीन हो या हसीना हो, उसकी हकीकत देखनी है तो बाथरूम में देखो। तो ये तो अल्लाह की मेहरबानी है हमारे ऊपर कि हमें इंसान बनाने के लिए हमारे साथ ये लवाजमात भी रख दिए और डंडे भी लगाते रहते हैं। तो फरमाया कि अगर एक एक वादी दे दी जाए तो दूसरी वादी की तमन्ना करेगा, दूसरी दे दी जाए तो तीसरी की तमन्ना करेगा, और इसका पेट तो है कब्र की मट्टी ही भरेगी। और ये लालच और जो हविस है इसकी जो बुनियाद है ना वो मिलती जाके जहन्नम से। अल्लाह माफ फरमाए, अल्लाह हफाजत फरमाए, इसलिए कि ये जो हलमी मजीद की जो सिफत है ये जहन्नम की सिफत है। फिर में आता है मफहूम है कि उसमें जितने जहन्नमी जाने वाले होंगे डाल दिए जाएंगे फिर भी कहेगी हलमी मजीद है, अगर और है तो दे दो। अल्लाह की सुना अस्तग़फिरुल्लाह नऊज़ु बिल्लाह अस्तग़फिरुल्लाह नऊज़ु बिल्लाह। अल्लाह हमारे आप सब हज़रात की है आदत उनकी पूरी उम्मत की हिफाजत फरमाए। तो ये सिफत यहां देखिए माल में भी ये सिफत मिल रही है कि जो जितना माल कमाता है अल्लाह को भूल करके, ये समझ ले इसी तरह अल्लाह को भूल करके, जो अल्लाह वाले कमा रहे हैं वो इसमें शामिल नहीं है, इसलिए उनकी तो नीयत ही अलग है। ये तो वो है जो अल्लाह को भूल के कमाता है, गलत अकीदे से कमाता है कि मुझे मेरा ये माल ही पालेगा और मैं ये जब तक माल नहीं कमाऊंगा कामयाब नहीं होगा, माशरे में मेरा मुकाम नहीं होगा, सोसाइटी में मेरी इज्जत नहीं होगी वगैरह वगैरह, तो इसका पेट ये माल नहीं भरती और मजीद की तलब करता है। वही सिफत है ये मजीद दर मजीद, जिसको अभी आदत ने फरमाया कि एक वादी दे दी जाए तो दूसरी, दूसरी दे दी जाए तो तीसरी, कनात नहीं आती। और कुर्बान जाइए मेरे प्यारे शेख हमारे हजरत वाला शेख रब अजम मुजद्दीद ज़माना मौलाना शाह की मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह, और ऊपर जाइए तो हजरत थानवी रहमतुल्लाह अलैह हकीमुल उम्मत, यही बात फरमाई کہ بدنظری کرنے والا اور اس کے ساتھ کوئی بھی گناہ کرنے والا زناکار. آج بہت سے لوگ کہتے ہیں کہ دیکھو باہر ممالک میں آزادی دے دیے تو ان کے یہاں سے جرائم ختم ہو گئے, تو شاید جھوٹ اور بہت بڑی غلط فہمی. اور جس کو کہتے ہیں دور کے ڈھول سہانے, آپ وہاں دیکھ لیں پوچھ لیں جو وہاں رہنے والے ہیں کہ جرائم کی کیا شرح, اور زناکاری کی اجازت دی ہوئی ہے حالانکہ کہ طرفین اگر راضی ہوں تو کوئی ان پہ جرم نہیں ہے, کوئی الزام نہیں ہے. اس کے باوجود کتنے زنا ہوتے ہیں زبردستی, جس کو زنا میں جبر کہتے ہیں, اس کے باوجود کتنے ہوتے ہیں. تو یہ بہت بڑی غلط فہمی ہے کہ اگر اجازت مل جائے اور روک تو ختم کر دی جائے تو جرائم ختم ہو جائے یا خواہش ختم ہو جائے, ہے نا. اس کو فرمایا حضرت خانی رحمۃ اللہ علیہ نے اور ہمارے حضرت والا رحمۃ اللہ علیہ نے کہ بدنظری کرنے والے کو دنیا کی ساری حسینائیں دکھا دی جائیں, کروڑوں اربوں, اور ایک نہ دکھائی جائے. اور یہ کہا جائے بھائی دنیا کی ساری دیکھ لی تو نے, ایک بھی دیکھا, ایک کہے گا بھائی وہ ایک بھی دکھا, وہ اس ایک کو بھی دیکھے بغیر نہیں رہے گا. تو کہاں گیا آپ کا فلسفہ کہ برائی کو چھوڑ دو تو وہ ختم ہو جائے گی, پیٹ بھر جائے گا؟ یہ وہ آگ نہیں ہے جو پیٹ بھر جائے, جی وہ چیز دوسری ہوتی ہے پیٹ بھرنے والی. وہ تو ہمارے صالح ہیں, وہ تو ان خواہشات پر روک ہے جس سے پیٹ بھر جاتا ہے, جس سے طبیعت ہٹ جاتی ہے, جس سے نفس قابو میں آ جاتا ہے. یہ چنگاری ہے, چنگاری کو وہیں جب مٹا دیں گے بجھا دیں گے تو شولا نہیں بنے گا, ہے کہ نہیں بھائی؟ کوئی یہ کہہ رہی چنگاری کوئی بات نہیں تو شولا بن جائے گا نا. اور یہ پودا ہے, کوئی جنگلی پودا اگ گیا, کوئی کہے ابھی تو چھوٹا سا ہے, کوئی عرض نہیں, کوئی عرض نہیں چھوٹا سا ہے ابھی. حالانکہ اس کو توڑنا آسان, ابھی تو ایک بچے کی ایک انگلی سے بھی ٹوٹ جائے گا, الگ ہو جائے گا, لیکن پھر آہستہ آہستہ ہی کیا ہوگا, یہ تناور درخت ہو جائے گا. اب اس کو اکھاڑنا, اب اس کو کاٹنا آسان کام نہیں ہوگا. اب اس کے لیے بیلچہ, پھاوڑا اور بعض اوقات مالی کی خدمات لینی پڑیں گی کہ جو خاص اوزار سے اس کو کاٹے. اور دیکھنے میں یہ آیا ہے کہ جڑ سے کاٹ بھی دو تو پھر نکلا ایسا اس ہے. یہ ہمارے پرانے گھر میں دکان تھی, اس کے آگے ایک ایسے درخت تھا, وہ کسی وجہ سے کاٹنا پڑا, وہ دیکھا دو چار پانچ مہینے کے بعد پھر نکلا ہے. تو اس پہ عرض کر رہا ہوں کہ یہ فلسفہ یا یہ سوچ کہ برائی کو قدغن نہ لگایا جائے, اس کو روک نہیں لگایا جائے تو معاشرے سے ختم ہو جائے گی, بہت بڑی نادانی, بہت بڑی بیوقوفی ہے. اور اس سے بڑی بیوقوفی کیا ہوگی اور حماقت کیا ہوگی کہ اللہ تعالیٰ, اللہ جل شانہ جو ہمارے خالق و مالک ہیں, ان کی تعلیم کے خلاف. سب سے بڑی بات تو یہی, تو اصل چیز یہ ہے کہ روزی کا وعدہ تقویٰ کے ساتھ ہے. آج ہم متقی ہونے کا ارادہ کریں, بہت سے احباب ہیں رزق سے بہت پریشان, ملازمت چلی گئی, ملازمت چھوٹ گئی, کاروبار میں نقصان ہو رہا ہے وغیرہ وغیرہ. ہمارے حضرت والا رحمۃ اللہ علیہ کے پاس ایک حضرت کے, وہ ہمارے پیر بھائی خلیفہ بھی تھے, حضرت کے پاس آئے, ان کی دکان میں چوری ہو گئی, بہت بڑی چوری. پریشان آئے حضرت کے پاس, رشتہ ہو گیا, سب چلا گیا. حضرت فرمایا کہ رزق چلا گیا, رزق چلا گیا, رزاق تو ہے, تم عبد الرزاق ہو, رزاق کے بندے ہو, بس دل صاف, دل دھل گیا, سارا گرد و غبار, ساری پریشانی کافور ہو گئی. بس حضرت کے جملے کے منہ مبارک سے زبان مبارک سے الفاظ نکلے کہ ارے رزاق تو موجود ہے, رزق کیا ہے نا, مطلب پھر مل جائے گا. متقی اگر ہو تو پھر مل جائے گا. متقی ہونا شرط ہے. اللہ تعالیٰ کا وعدہ پوری زندگی کے لیے ہے نا بھائی, یا ایک دفعہ کے لیے, کہ اللہ نے تمہیں ایک دفعہ دے دیا تھا, اب تم جانو تمہارا کام جانے, پوری زندگی کے لیے. کہ جب جب تم تقوی اختیار کرو گے تمہارے اس میں برکت ہوتی رہے گی. تو جو سیکھنے کی ضرورت ہے اپنی روزی کو بڑھانے کے لیے, اپنی روزی میں برکت لانے کے لیے, برکت کیا, قلیل کثیر النفع. برکت کی تعریف حضرت والا نے سنی, قلیل کثیر النفع, تھوڑا نفع زیادہ, اور بے برکتی کی تعریف سنی, کثیر قلیل النفع, زیادہ ہے تنخواہ, زیادہ ہے آمدنی, زیادہ ہو رہی ہے اور برکت نہیں ہے, تو کیا ہوا, کیسے آیا کیسے گیا کچھ پتہ ہی نہیں چلا, 15 تاریخ کو یہ ختم ہو گیا, 15 دن باقی رہ گئے ابھی, یہ ہے بے برکتی. تو اللہ تعالیٰ تو ہمیں سکھا رہے ہیں, تو اپنے بندوں کو یہ دیکھنا چاہتے ہیں کہ تم متقی بنو اور روزی کی فکر چھوڑو. وہ تو ہم نے لکھ دیا ہے, حدیث شریف میں آتا ہے نا کہ ایسے ایسے ہو جاؤ جیسے پرندے, کہ صبح کو نکلتے ہیں بھوکے اور شام میں پیٹ بھرے ہوئے داخل ہوتے ہیں اپنے گھونسلوں میں. اب ہم آپ کہیں مزے آ گئے, بس ہو گیا کام ہمارا, تو بیٹھے رہیں گے گھر پہ, ہے بھائی کیوں, صرف میں حضرت فرما رہے ہیں کہ پرندے نکلے خالی پیٹ اور بھوکے بھرے پیٹ آ رہے ہیں, ان کی طرح ہو جاؤ, مفہوم عرض کر رہا ہوں. تو آپ یہ کہیں گے نا, ٹھیک ہے ہمیں تو حضرت نے بے فکر کر دیا, لیکن حضرت کے کلام مبارک میں عظیم بلاغت, عظیم بلاغت, اور وہ یہ ہے کہ پرندے گھونسلوں سے نکلے نکلے, آئے پیٹ بھرے ہوئے, لیکن گھر سے نکلے تو نکلنا ہے, مقصد یہ ہے کہ نکلو ضرور, یقین نہ رکھو. جتنی تمہاری بساط ہے, جتنی تمہاری کوشش ہے, کر لو, یقین اللہ پہ رکھو اور رہو متقی, تمہیں اللہ برکت والی روزی عطا فرما دے گی. یہ بھی نہیں کہ ہاتھ پہ ہاتھ رکھ کے بیٹھ گئے گھر پہ تو اللہ بھیج دیں گے ہمیں, اللہ اس سے قادر ہے, گھر پہ بیٹھے بھی بھیج سکتے ہیں, وہ کون ان کو روکنے والا ہے, اور بھیجا بھی ہے. لیکن عموماً ایک قاعدہ بیان فرما دیا ہے کہ گھر سے نکلو, اور صبح جمعہ میں بھی اس کی تفصیل فرمائی نا کہ نماز پڑھو اور نکل جاؤ, اللہ کا رزق تلاش کرو. تو ترغیب ہے محنت کرنے کی, کوشش کرنے کی, کمانے کی. نکھٹو نہ بنو, یہ نہیں کہ نکھٹو بنو, حضرت صلی اللہ علیہ وسلم نے نکھٹو بننے کی تعلیم نہیں دیے. اور سب سے بڑی مثال ہمارے پیارے آقا صلی اللہ علیہ وسلم کی خود ہے. آپ نے تجارت فرمائی نا, تو یہی مثال ہمارے لیے کافی. صحابہ نے کاروبار کیا کہ نہیں کیا, سب کچھ کیا, سب کام کیے. تو کرنا تو ہے, لیکن بالکل یعنی جسے کہتے ہیں نا کہ کولو کا بیل ہو کے نہیں کرنا ہے, کہ بس آگے پیچھے کچھ دیکھ ہی نہیں رہا اور بس لگ گیا. بغل حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ کے, نہیں یہ بات میرے شیخ نے فرمایا, حضرت والے فرمایا, فرماتے تھے کہ جب تم کیا فرماتے تھے, زیادہ کمانے لگو گے, جب تم زیادہ کمانے لگو گے تو ہمارے پاس کم آنے لگو گے. تو ایسا نہ کرو. اور حضرت تھانوی رحمۃ اللہ علیہ, دیکھیے میں اس بات کو کہاں سے کہاں ملا رہا ہوں, حضرت تھانوی سے فرمایا کرتے تھے کہ میں اس زمانے میں اہل اللہ کی صحبت کو فرض عین کہتا ہوں. اپنے زمانے میں ان کے انتقال کو بھی, سن 1944 میں انتقال ہوا حضرت کا, अब आप जोड़ लीजिए, अब इंतकाल से कितना पहले ये बात फरमाई थी इसकी मुझे तहकीक नहीं है, कुछ नहीं कुछ नहीं 75 साल समझ लें आप ना? तो उस जमाने में फरमा रहे हैं कि इस जमाने में अहलुल्लाह की सोबत को फर्ज अहम कहता हूं और ऐसे कमाने को हराम कहता हूं जो अहलुल्लाह की सोबत से दूर कर दे, इसलिए कि ईमान असल है, तक्वा असल है जो अहलुल्लाह की और उनके खादिमीन की सोबत से मिलता है और इसी में बरकत पोशीदा है। आप समझ रहे हैं कि मैं खूब कमाऊं, खूब वक्त दूं, 24 घंटे मेरा बिजनेस चलता रहे, 24 घंटे मेरी दुकान खुली रहे, खूब ग्राहक आएंगे, धोखे में वो मालिक चाहे 2 घंटे में आपको वो रोजी दे दे, देख सकता है कि नहीं सकता मेरे भाई है? जो 24 घंटे की नियत लगाए बैठे हो और ग्राहक आता है तो नमाज के लिए नहीं जाते, मस्जिद की हुदूद में है? मस्जिद की कहना चाहिए कि जायदाद है वो मस्जिद, वो दुकान, और वहां से उठ करके मस्जिद में आना मुश्किल है इसी बदअकीदगी की वजह से कि मैं अगर चला गया मेरे इतने ग्राहक चले जाएंगे नुकसान हो जाए। मेरे वाले साहब अल्लाह अज़ीक़ रहमत फरमाया करते थे, जब हैया अलल फलाह मुअज़्ज़िन ने पुकार दिया हैया अलल फलाह, जब हैया अलल फलाह उसने पुकार दिया, अब सब चीजों से फलाह उठा ली जाती है। जब तक कि वो नमाज अदा ना कर ले जिस नमाज के लिए उसको आवाज दी गई है, जब तक वो अदा ना कर ले अब उसे फलाह कहीं नहीं मिलेगी। पढ़ाई में लगे हुए साहब नुकसान हो जाएगा, बच्चे को मस्जिद जाने से रोक रहे हैं वालदैन, फिर नुकसान हो जाएगा, मस्जिद जाएगा आधा घंटा लगा के आएगा इतनी देर में इतना पढ़ लेगा, अरे इसका तो फलाह है ही नहीं इसके अंदर, अब इसके पढ़ने में बरकत ही नहीं है, अब इसके दुकानें बैठने में बरकत ही नहीं है, अब इसके मुलाजमत में बैठने में बरकत ही नहीं है, जब तक कि ये वो फरीजा ना अदा कर ले नमाज का अब फलाह मिलेगी। तो इसको हजरत खानी ने फरमाया कि देखो बस इतना कमाओ कि सोबत उठाते रहो, अल्लाह वालों की सोबत से गैराजगी मत करो और उनकी सोबत को दांव पे ना लगाओ अपने कमाने को, वो मालिक इससे कादिर है कि आपके कम कमाने में वो बरकत डाल दे। अली रज़ियल्लाहु ताला अन्हु गए मुलाजमत की, यहूदी से तय हुआ कुएं से डोल निकालने, एक डोल पे इतना मिलेगा, चंद डोल निकाले और उसके बाद कहा लावे मजदूरी, उसने कहा अभी तो करो काम, अभी तो मुझे चाहिए और बाबा तुझे चाहिए मुझे तो नहीं चाहिए, मेरे जरूरत के लिए इतने काफी है जितना मैंने कमा लिया, बस लिया चलिया, क्या मकसद इतना कमाया बस हमारी जरूरत हो जाएगी पूरी, आगे बरकत अल्लाह देंगे, अब अपने वक्त को मौला की याद में हज़रत सल्लम की जो है खिदमत में लगाएंगे, हुज़ूर की सुबत में लगाएंगे। यही अब हज़रत हुरैरा रज़ियल्लाहु ताला अन्हु जो 5000 कितनी हदीस मरवी हैं और मुख्तलिफ रवायात से अगर इसको वो किया जाए तो लाखों बन जाती हैं, ऐसी अजीब बात सुनी कि हज़रत सल्लम के साथ ऐसे चिपके रहते थे कि सहाबा ये अच्छी तरह जान गए थे कि जहां हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम होंगे वहां अबू हुरैरा होंगे, और जहां अबू हुरैरा को देखते थे समझ जाते थे कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम भी यही है, इतने इतने लाजम मलजूम हो गए थे हुज़ूर की सोबत के उसमें। और यही सोबत के लिए हज़रत बकर सिद्दीक़ रज़ियल्लाहु ताला अन्हु ने 6 दुकानें थी ना कमो पेश सब लुटा दिया अपने अपने पीर पर, पीरों के पीर हज़रत सल्लल्लाहु अलैहि वसल्लम के ऊपर सब लुटा दिए। एक मौके पर फरमाया ना हज़रत ने कि मुझे 3 चीजें पसंद हैं, उसकी तफसील बयान फरमाई, तो सिद्दीक अकबर फरमा रहे हैं या रसूलल्लाह तथा मुझे भी तीन चीजें तुम्हारा पसंद है। नहीं? पहली चीज क्या फरमाई? अन नज़रु इलैक, आपकी एक नजर की ज़ियारत, आपकी एक नजर की ज़ियारत, ये मुझे सबसे ज्यादा अजीज, सबसे ज्यादा महबूब है। नबी अकरम की एक नजर की ज़ियारत। और दूसरी चीज वल अल मजलिसो वल जुलूस बैन यदैक, आपकी सोबत में बैठना, आपकी खिदमत में बैठना, इससे बड़ी कोई नेमत ही नहीं है। देख अकबर ऐसे थोड़ी हो गए थे भाई, अंबिया के बाद जो मर्तबा हासिल किया वो सिद्दीक अकबर ने हासिल किया। और क्या हासिल किया? कि जिस वक्त रोज़े क़यामत अल्लाह ताला अपने जलाल में होंगे, उस वक्त अंबिया को पेश होने की हिम्मत नहीं हो रही होगी। आज सल्लल्लाहु अलैहि वसल्लम सिद्दीक अकबर को पेश करेंगे, अपने इस अजीम उम्मती को पेश करेंगे अल्लाह के दरबार में। और फरमाया कि अल्लाह का जोश, अल्लाह का गुस्सा ठंडा हो जाएगा आपको देखकर। कैसे कुर्बानी दी होगी? टाट बांध ली, टाट पहन लिया एक दफा। कौन सा कस्बा था ना कि जिसने फरमाया कि मैं अपने घर का सारा सामान ले आया हूं, मैं आधा ले आया हूं, उसमें सब ले आए और टाट बांध लिया, कांटे लगा लिए बबूल के, सब कुछ लुटा दिया। खैर लंबा किस्सा है, वो अल्लाह का सलाम आया, अल्लाह ने जबेल अमीन को भेज दिया कि पूछो इनसे कि खुश है इस हाल में। अल्लाह के नबी फरमा रहे हैं कि जबेल अमीन आए हैं और पूछ रहे हैं तुम खुश हो इस हाल में। तो आखिर वजह क्या थी? ये कुर्बानियां थी, ये हुजूर की सोबत, ये हुजूर की ज़ियारत, ये हुजूर का इश्क। अल्लाह हमें सही इश्क नसीब फरमाए। आदत सल्लम का हम धोखे में ना रहें कि हमें हुजूर से मोहब्बत है, हमें हुजूर से मोहब्बत है, इस्लाह कर लें हम अपनी कि हुजूर का इश्क किसको कहते हैं, हुजूर की मोहब्बत किसको कहते हैं, हुजूर का मुतालबा अपने उम्मतियों से क्या है। भाई इसको समझने की बात है। बड़ी प्यारी बात फरमाई अभी न्यूयॉर्क के मौलाना डॉक्टर मोहम्मद ईशान साहब, दाऊद कासिम के वालिद साहब तशरीफ लाए हुए हैं यहाँ पाकिस्तान, उमरा करके तशरीफ लाए हैं और अभी कल परसों यहाँ आए हुए थे मुलाकात के लिए। बड़े अल्लाह वाले बुजुर्ग हैं भाई, बहुत ही अजीब माशाल्लाह सुभानअल्लाह। ऐसे माहौल में हैरत होती देख करके कि अल्लाह कैसे से बंदे मौजूद हैं 40 साल से माशाल्लाह। बतलाया अल्हम्दुलिल्लाह कि आज तक कभी शराब को हाथ नहीं लगाया, कभी कोई और ऐसी गलत चीज, अल्हम्दुलिल्लाह 40 साल होंगे। जब गए थे उस वक्त बिल्कुल यंग जवान होंगे, शादी भी नहीं हुई थी, शादी भी 4-5 साल बाद हुई वहां जाके, और माशाल्लाह आज तक। तो अल्लाह उनको जिंदगी बरकत दे और उनसे और खाब खूब काम ले वहां पर जो वो माशाल्लाह कर रहे हैं। तो अभी आएंगे दोबारा इंशाल्लाह। तो फरमाया उन्होंने कि इस बात को बार बार दोहरा रहे, बच्चे भी हमारे बैठे हुए थे तो फरमा रहे थे कि देखो भाई मैथ का पर्चा हो और वहां जाके इम्तिहान गाह में पता चले कि हिस्ट्री का पर्चा है, तारीख का पर्चा है, तो वो तालिब इल्म, उस तालिब इल्म का क्या हाल होगा जो मैथ की तैयारी करके किया है? है भाई, वो तो मैथ की तैयारी करके किया और वहां पता चला जाके कि आज मैथ का नहीं था, आज हिस्ट्री तारीख का पर्चा है, तो उस बेचारे का क्या हाल होगा? तो इसको फरमा रहे थे कि क्यामत के दिन भी اللہ نہ کرے اللہ نہ کرے اللہ نہ کرے یہ کیفیت نہ ہو, کہ وہاں جو چیز لے کے جانی تھی لے کے کچھ اور پہنچ رہے, محنت کسی اور چیز پہ کر ڈالی پوری زندگی, اب وہاں جا کر ایک بزرگ کا واقعہ آتا ہے کہ وہ انہوں نے روٹی خریدی نان بھائی سے اور پیسہ دیا, تو نان بھائی نے پیسہ دیکھ کر کہا یہ تو کھوٹا ہے یہ نہیں چلے گا, بس یہ کہا تھا اور واپس کر دیا. یہ وہ بزرگ بے ہوش ہو کے گر گئے, ارے لوگوں نے اٹھایا جلدی سے, ان کو پانی نے چھڑکا, ان کو بٹھایا, ان سے کہا اس نان بھائی نے کہ حضرت کوئی ایسی بات نہیں ہے, آپ کا پاس پیسے نہیں ہیں تو کوئی ایسی بات نہیں ہے, پھر دے دیجیے گا, اس میں اتنا ڈرنے کی بات نہیں تھی کہ آپ بے ہوش ہو گئے. ان بزرگ نے کہا, ان بزرگ نے فرمایا کہ میرے بھائی میں آپ کی اس روٹی اور اس سکے کی وجہ سے بے ہوش نہیں ہوا, بات کچھ اور, وہ بات یہ ہے کہ یہاں تو میرے پاس جو کھوٹا سکہ تھا میں اس کی جگہ بعد میں تمہیں اصلی سکہ دے سکتا ہوں, لیکن اگر خدا نہ خواستہ قیامت کے روز اگر مجھے اللہ نے یہ کہہ دیا کہ تیرے اعمال کھوٹے ہیں تو وہاں میرے پاس کیا موقع ہوگا دوبارہ عمل کرنے کا, دوبارہ اعمال لے جانے کا؟ میں تو یہ سوچ کر کے پریشان ہوں گیا, سوال یہ کر رہا ہوں اللہ مجھے بھی توفیق دے آپ حضرات کو بھی, کہ ہم اپنے عقیدوں کو درست کریں. یہ چیزیں ایک ضرورت ہیں. خدا نخواستہ میری اس گفتگو کا مقصد یہ نہیں ہے کہ میں آپ کو تعلیم سے چھڑا رہا ہوں, میں آپ کو کاروبار سے چھڑا رہا ہوں, میں آپ کو پیسہ کمانے سے چھڑا رہا ہوں, یہ مقصد نہیں ہے. یہ بس ایک ضرورت ہے اور اس کو ضرورت کے درجے میں رکھنا چاہیے. اصل جو رزق کا وعدہ ہے اللہ کا وہ متقی ہونے کے تحت ہے, ہمیں اس پر محنت مرکوز کرنی ہے. متقی ہو کے حیات طیبہ کا وعدہ, رزق میں برکت کا وعدہ, بے حساب رزق کا وعدہ, اللہ تعالی کی معیت کا وعدہ, یہ سارے وعدے ہمیں اللہ کے کلام میں مل جائیں گے. تو جو محنت کا میدان ہے وہ تقویٰ ہے, تقویٰ ہے, تقویٰ پہ محنت ہونی چاہیے. اور تقویٰ کہاں سے ملتا ہے؟ یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین. سچوں کے ساتھ ہو جاؤ, سچوں کے ساتھ رہو, اہل اللہ اور ان کے خادمین کی صحبت اٹھاؤ, کیا ہوگا؟ تقویٰ مل جائے گا, مستقبل ہو جاؤ. یہ ہے ہمارے لیے محنت کی کا میدان. اس پہ ہماری ہمیں اپنی بھی توجہ مرکوز رکھنی ہے, اپنی آل اولاد کی بھی, اپنے بچوں کی بھی توجہ مرکوز رکھنی ہے. بغور ثانی رحمۃ اللہ علیہ کہ بھائی انہیں لایا کرو, ہم انہیں نہیں کہیں گے کہ پینٹ نہ پہنو, ہم انہیں نہیں کہیں گے داڑھی رکھو, کچھ نہیں کہیں گے, بس تمہیں لے آؤ, انشاءاللہ خود ہی سب کچھ ہو جائے گا, خود ہی متقی ہو جائیں گے, خود ہی اللہ والے ہو جائیں گے. صحبت میں لانا ضروری ہے. اور میرے پیارے شیخ کی آخری بات عرض کر کے بس بات ختم کروں, چاہے تم ان کو کسی بھی ادارے میں تعلیم دلاؤ, انگریزی اداروں میں اور اس میں, اگر صحبت کا اہتمام کرا تم نے, اپنے بچوں کو اچھی صحبت میں لے گئے, تو یہ کیا ہو جائیں گے؟ یہ پروف ہو جائیں گے, انہیں وہ ماحول اس پہ کوئی اثر نہیں کرے گا, یہ اس کی برکات اس کو کاٹ دیں گے. اس لیے اعلیٰ تعلیم دلاؤ, اچھی تعلیم دلاؤ انہیں, یہ معاشرے میں پیچھے نہ رہیں. ہاں اگر تمہیں توفیق دی اللہ نے, تمہیں موقع دیا, دلاؤ انہیں, لیکن یہ یقین مت رکھو بس. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمد لله رب العالمين. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. اللهم انت السلام انت السلام, تبارك يا ذا الجلال والإكرام. اللهم اعني على ذكرك وشكرك وحسن عبادتك. لا اله الا انت سبحانك اني كنت من الظالمين. يا حي يا قيوم برحمتك استغيث. يا رب اغفر وارحم وانت خير الراحمين. اللهم اغفر لي ولوالدي وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منهم والاموات انك سميع قريب مجيب الدعوات. اللهم اني اسالك العفو والعافيه في ديني ودنياي واهلي ومالي. اللهم انا نسالك من خير ما سالك نبيك سيدنا محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك نبيك سيدنا محمد صلى الله عليه وسلم وانت المستعان وعليك البلاغ ولا حول ولا قوه الا بالله. آمين آمين آمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد بارك وسلم وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين برحمته.